जी नो वॉइस है, मुझे तो यहाँ पे वो दिखा रहा है कि ठीक है, मैं दोबारा इसको ओपन करती हूँ इंशाल्लाह। ये कुछ मुझे लगता है पेल टॉप में कुछ प्रॉब्लम है आज। जी अब
उस्ताद आप लाइव ब्रॉडकास्ट शुरू कर देंगी तो फिर वहां से आवाज ले लेते हैं पेल टॉप पे।
आप लोगों को पेल
जी
टॉप
नहीं,
से आ
पेल
रही है?
टॉप पे तो नहीं आ रही। नहीं मैं कह रही हूँ आप लाइव ब्रॉडकास्ट ऑन कर दे, मैं वो स्टॉप कर देती हूँ।
ठीक है इंशाल्लाह ताला मैं लाइव ब्रॉडकास्ट पे आ जाती हूँ। जी अभी तक भी आवाज नहीं है पेल टॉक पे। अच्छा उम्मीद है कि अब लाइव ब्रॉडकास्ट पे आ रही होगी आवाज। जी लाइव ब्रॉडकास्ट पे आवाज आ जाए तो मुझे बता दें प्लीज। जी आप लोगों को आवाज़ आ रही? अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, अल्लाह ताला आसानी पैदा फरमाए हमारे सीखने में, और अल्लाह ताला सारे जो हमारे जो सिस्टम्स हैं सही चलते रहें, अल्लाह ताला हमारा इस सीखने को बाबरकत बना दे और हमारे अमल में ले आए। ठीक है इंशाल्लाह ताला। نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى آل إبراهيم إنك حميد مجيد آمين يا رب العالمين اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين। आज हम इंशाअल्लाह ताला किताब उल जिहाद करेंगे। बहुत ही इंपॉर्टेंट चैप्टर इस लिहाज से है कि आज दुनिया में जिहाद के नाम पर जो चीज़ें हो रही हैं उनको समझना बहुत ज़रूरी है, और बाज़ दफ़ा हमारे अपने मुसलमानों को भी ये मालूम नहीं होता कि ये क्या चीज़ है, और वो भी दूसरों के प्रोपेगेंडा में आ जाते हैं, या हर एक चीज़ को जिहाद का नाम दे दिया गया, चाहे वो कोई दहशतगर्दी हो चाहे वो कोई जुल्म और फसाद हो, उसको भी जिहाद कह के और ये समझ लिया जाता है कि ये जायज़ है और ये इस्लाम इस चीज़ की इजाज़त देता है। जब हम ये सीखेंगे तो इंशाअल्लाह ताला हम इस नीयत के साथ सीखेंगे कि हम अपने दीन का दिफा कर सकें और अल्लाह ताला हमें हक को हक करके दिखाए। अल्लाहुम आरिनल हक हक कम वर्जुक नत्तिबाहु आरिनल बातिल बातिल लम वर्जुक नज्तिनाबहु। अल्लाह हक को हक करके दिखाना और हमें उसकी इत्तिबा की तौफीक अता फरमाना, और बातिल को बातिल करके दिखाना और हमें उससे बचने की तौफीक अता फरमाना। हक और बातिल गड़मट हो चुके हैं इस वक्त इतने ज़्यादा के, और इसमें ख़ास तौर पर हमारा अपना भी कसूर है, क्योंकि जब हम दीन की बातों को नहीं समझते तो हमें सब ग्रे ही नज़र आता है, कुछ समझ नहीं आता कि हक क्या और बातिल क्या है, मिला जुला नज़र आता है। और इतने लोग इस नाम पे इस लफ्ज़ के ऊपर अपने एजेंडाज को पूरा करते हैं, तो हम बहुत ज़रूरी है ये जानना کہ ہم تاکہ حق اور باطل کی پہچان کر سکیں. جو لوگ اس ایک لفظ کو استعمال کر کے دنیا میں فساد کرتے ہیں اس حقیقت کو جان سکیں, اور ہم اپنے دین کا دفاع تو ہم کریں گے جس وقت کہ ہمارے دین کے اوپر کوئی بھی تان کرے, کوئی بھی بات کرے اسی ایک لفظ کو لے کر تو, یا ہم سے پوچھنا چاہے تو ہمیں پوری انڈرسٹینڈنگ ہونی چاہیے کہ جہاد کیا چیز ہے, خاص طور پہ ان ملکوں میں رہتے ہوئے جہاں پہ ہم غیر مسلموں سے ہمارا رابطہ رہتا ہے تو ان کو بھی ظاہر ہے بالکل پتہ نہیں ہے. تو ہمیں جب انشاءاللہ اس کی انڈرسٹینڈنگ ہوگی تو پھر ہم بہتر طور پہ اس چیز کو دوسروں تک بھی پہنچا سکیں گے انشاءاللہ تعالیٰ. اللہ تعالیٰ ہمیں صحیح سمجھ عطا فرمائے. ٹھیک ہے, دیکھتے ہیں کتاب الجہاد, جہاد کے مسائل کے اوپر. سب سے پہلے کون ہے یہاں پہ, جی فرزانہ چودھری, آپ مجھے بتائیں گی کہ یہ لفظ جہاد کس سے ہے اور اس کا معنی کیا ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ.
جی یہ جہاد جو ہے جیم ہا دال اس کا روٹ ورڈ ہے اور اس کا مطلب ہے محنت کرنا, جدوجہد کرنا, اللہ کے کلمے کو بلند کرنا, دل نے جو اسلام ہے اس کو غلبہ اس کا دلانا. ان تمام الفاظ پہ جو ہے ان کی میننگ کے ساتھ جہاد کا لفظ بولا جاتا ہے,
یعنی کلمے کو بلند کرنے کے لیے جو جد و جہد کی جائے اس کو, رائٹ؟
اس کو جی.
ٹھیک ہے, صحیح, شاباش. اچھا جی, اب ہمیں یہ پتہ چل گیا کہ اس کی ڈیفینیشن کیا ہے. اب ہم یعنی شرعی لحاظ سے بھی اس کی ڈیفینیشن کیا ہے اور اس کی ڈکشنری میننگ بھی اس کا کیا ہے. اچھا جی, نرگس آپ بتائیں گی کہ پھر اس میں جنگ کا کیا, جنگ کے لیے کیا جہاد کا لفظ استعمال ہوتا ہے, اور اگر ہوتا ہے تو کیوں ہوتا ہے جبکہ اس کا معنی تو یہ ہے کہ محنت کرنا, انتھک محنت, جد و جہد.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی ساتھ سے میرے سے پوچھا نرگس.
جی 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 جی
جی, یہ جنگ کا لفظ جو فساد کو روکنے کے لیے ہی جو ہے یہ جہاد جو ہے فرض ہوا تھا, جہاد ہے جب یعنی کہ اسلام جو ہے تمہارے مال اور جان کی حفاظت کرے گا تو اس کے دفاع ہی میں جو حملہ یعنی کہ جو تمہارے اوپر حملہ کرے اس کے دفاع میں جو حملہ کیا جاتا ہے کرنا کر سکتے ہیں یعنی کہ.
اچھا تو یہ جنگ کے ساتھ اس کا کیا معنی بنا پھر؟ جہاد کا لفظی معنی تو ہے محنت کرنا, جدوجہد کرنا, تو پھر جنگ کا اس کے ساتھ کیا تعلق ہو گیا, یہ میرا سوال ہے آپ سے.
یعنی کہ جب کوئی حملہ کرتا ہے تو جنگ کے ساتھ اس کا یہی تعلق ہے, تو وہ فساد کرتے ہیں, عہد کو توڑتے ہیں, تو اس کے بدلہ میں جو ہے حکم دیا جاتا ہے کہ حملہ کرتے ہیں تو اس کو کہتے ہیں.
اچھا اچھا, اب آپ تھوڑا اچھا ٹھیک ہے آپ نے کچھ مگر اس پوائنٹ جس پہ میں چاہ رہی ہوں کہ آپ بتائیں وہ نہیں اس کے اندر ابھی بھی کور ہوا. جی نسرین آپ بتائیں گی کہ کیا پھر جنگ کا کیا سے تعلق آ گیا اس کے اندر.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ. جی
جی, جدوجہد کا جو انہوں نے مطلب یہ بتایا کہ اسلام کے راستے میں کوشش کرنا, اللہ کی راہ میں,
صحیح صحیح کوشش کرنا,
تو جنگ کا اس کے ان کو غالب کرنے کے لیے نا, تو یہ ہے کہ جہاد کے دو مفہوم, ایک تو یہ ہے کہ جہاد بالنفس بھی ہے اور جہاد اس لیے بھی ہے کہ جیسے امن قائم رکھنے کے لیے اور دشمن کو روکنے کے لیے نا, اور اللہ تعالیٰ فساد کو پسند نہیں کرتا, امن چاہتا ہے, تو دفاعی جنگ جو ہوتی ہے یعنی جنگ میں پہل نہیں کرنی چاہیے لیکن اگر کچھ اسلام پہ حملہ ہو جائے یا کچھ ایسے ہو جائے تو پھر اس کا دفاع کرنے کے لیے جو ہم جہاد کرتے ہیں وہ.
ٹھیک ہے, یہ مجھے بتائیں گے کہ ناظرین آپ بتائیں گے کہ کیا ہمارے دین کے اندر صرف ڈیفینسو وار ہے یا پھر افینسو بھی کی جا سکتی ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ڈیفینسو تو ہے ہی ہے استاذہ, پر افینسو جب کوئی معاہدہ توڑے, تو جیسے بنو مستلق کی اگزامپل دی گئی تھی کہ انہوں نے جب معاہدہ توڑا تھا تو پھر جا کے سامنے سے حملہ کیا تھا, تو وہ بھی الاؤڈ ہے.
اور کسی صورت میں الاؤڈ ہے؟
اگر اللہ تعالیٰ کی مطلب نام کو بلند کرنا ہو, جیسے جو لینڈ سارے مسلمان فتح کر رہے تھے صحابہ کرام بعد میں, وہ بھی اسی طرح سے کرتے تھے نا,
اس میں کوئی معاہدہ نہیں ٹوٹا.
ہاں پر اللہ کا کلمہ بلند کرنے کے لیے تو آپ جہاد کر سکتے, وہ تو الاؤڈ ہے. اب نہ ہی کہ کسی نیشنلزم کے لیے یا کنٹری کے لیے ایسے نہیں کر سکتے, اللہ کے کلمہ بلند کرنے کے لیے وہ جہاد ہے. تو اس لیے پھر آپ جا کے زمین پتہ, مطلب جو صحابہ کرم کرتے تھے,
کسی بھی ملک پہ حملہ کر دیں گے.
نہیں ایسے نہیں کہ کسی بھی ملک پہ حملہ کر دیں گے. ایک تو یہی ہے کہ جس میں عہد اگر ہو اور انہوں نے عہد توڑا ہو, وہی کنڈیشن ہوگی. ایسے جا کے کسی بھی ملک پہ تو نہیں کر سکتے حملہ.
آپ کہہ رہی ہیں صحابہ کرام نے اتنی فتوحات کی, تو وہ کیسے کرتے تھے پھر؟
صحابہ کرام اس طرح سے کرتے تھے کہ اچھا انہوں نے معاہدے ہی کیے ہوں گے. تازہ آپ مجھے
پوری
کر رہی ہے کوشچن. نہیں نہیں
تو نہیں ہوں.
تو اللہ کے کلمہ کو بلند کرنے کے لیے کرتے تھے وہ.
صحیح صحیح, وہی میں
اسلام کو پھیلانے کے لیے.
ہاں اسلام کو پھیلانے کے لیے. پھر کیسے کرتے تھے,
کیسے کرتے تھے؟
صحیح ہے کہ جو ہے اس وقت وہ لینڈ کے لیے نہیں کرتے تھے, کسی اور چیز کے لیے نہیں کرتے تھے, تو پھر کس طرح سے وہ ان کے اوپر حملہ کرتے تھے؟
ان کو جیسے آپ صلی اللہ علیہ وسلم نے کیسے خط بھیجے تھے اور وارن کیا تھا کہ اسلام لے آؤ ورنہ پھر آپ کے اوپر ایسے ہوگا, اس طرح سے کہہ رہی ہے.
اچھا چلیے میں ابھی آپ کو تھوڑا سا ایکسپلین کرتی ہوں, پھر آپ لوگ سمجھیں. سب سے پہلا جو سوال میں نے آپ لوگوں سے کیا ہے کہ جد و جہد کا کیا تعلق ہے جنگ کے ساتھ. آپ جب ڈیفینیشن بتائیں گے کہ جد و جہد بہت زیادہ محنت کرنا اللہ کے کلمے کو بلند کرنے کے لیے, دیکھیں ایک باتیں یہ صرف ہو جانا اللہ کے کلمے کو بلند کرنے کے لیے, ویئر از دا کلمہ؟ ایسے ہی ایبسٹریکٹ کے اندر ایک ذہن کے اندر ڈال کے کلمے کو بلند کرنے کے لیے, وہ نہیں اس طرح سے ہم بول سکتے. اس کو ہمیں ڈیفائن کرنا آنا چاہیے کہ کس طرح سے اللہ کے کلمہ کو بلند کرنے کے لیے, یا کیسے فساد کو ختم کرنے کے لیے, یا کیسے. اب اس کے اندر جنگ کا کیا تعلق آ جاتا ہے, جنگ کا محنت کے ساتھ کیا تعلق ہے؟ اب آپ نے کہا کہ کسی نے آپ کے اوپر حملہ کیا تو پھر, لیکن اصل میں جنگ کی بات تب آتی ہے کہ جب نمبر ون اگر تو کوئی آپ کو اللہ کے دین کے اوپر چلنے میں رکاوٹ بن رہا ہے تو اس رکاوٹ کو ہٹانا ضروری ہے, اور اس کے لیے جنگ تک کی نوبت آئے تو کرنے میں کوئی, یعنی وہی کرنا جہاد ہے, کوئی حرج نہیں ہے اس کے اندر. یعنی کوئی بھی قوت اگر اللہ کے دین کو پریکٹس کرنے میں رکاوٹ بن رہی ہے تو اس کے ساتھ جنگ کرنا وہی جہاد ہے. ٹھیک ہے, خطرہ مطلب یہ ہے کہ اگر وہ نہیں لیٹ کر رہے آپ کو, آزادی نہیں دے رہے آپ کو اپنے دین کو پریکٹس کرنے کی, تو ان کے ساتھ جنگ کرنا پھر وہی جہاد کہلاتا ہے. ایک تو یہ بات ہو گئی. دوسری یہ کہ یہ زمین اللہ کی ہے, یہاں پہ حکومت اللہ کی ہوگی, اللہ کے کلمے کی ہوگی. یعنی اللہ کی حکومت تو ہے, اللہ کی کلمے کی حکومت ہوگی. اب اس کے اندر جیسے ابھی یہ بات ہوئی کہ صحابہ کرام نے فتوحات کی, تو وہ فتوحات ساری کوئی ڈیفینسو نہیں تھی, اور نہ ہی کوئی ہر ایک دنیا کے ملک کے ساتھ کوئی معاہدے کیے ہوئے تھے جو انہوں نے توڑے تھے, جس کی بیس کے اوپر یہ جنگیں ہوئیں. بلکہ جب یہ بات کی جاتی نا کہ اللہ کے دین کا غلبہ اس دنیا میں, تو یعنی اسلامک حکومت ہر جگہ پہ ہونے کے لیے انہوں نے پھر جا کے ان جگہوں پہ سب سے پہلے, یہ جو میں آپ کو بات سننا چاہ رہی تھی آپ لوگوں سے, کہ جنگ نہیں کر دی کہ ہر ایک جگہ گئے اور وہاں پہ حملہ کر دیا, ادھر کا حملہ کر دیا, ادھر کر رہے ہیں. سب سے پہلے ان کو اسلام کی دعوت دی جاتی تھی, وہ قبول کرتے تھے تو ٹھیک ہے, اگر نہیں قبول کرتے تھے تو ان کو یہ چوائس دی جاتی تھی کہ چونکہ زمین پہ تو اللہ کے دین کی حکومت ہوگی تو حکومت ہماری ہوگی, تم جزیہ دے دو اور تم یہاں پہ رہ سکتے ہو, اپنے دین کو پریکٹس کرتے جاؤ, رہ لو. ٹھیک ہے, اگر وہ اس پہ بھی نہیں راضی ہوتے کہ نہ ہم نے جزیہ دینا ہے نہ ہم نے اسلام قبول کرنا ہے, ہم کسی پہ بھی نہیں آپ کے ساتھ اور ہم آپ کو مانیں گے ہی نہیں, آؤ اب تو لڑائی کے علاوہ کوئی چیز نہیں رہ جاتی. پھر تیسری بات آتی ہے کہ جنگ کی. ٹھیک ہے, پھر تیسری بات جنگ کی ہوتی ہے. تو یہ نہ تو پہلا فوراً جاتے ہی کسی کے اوپر حملہ کر دیا جائے گا, نہ دوسری صورت کے اندر حملہ ہوگا, بلکہ تیسری صورت میں ہوگا. یہ بات سمجھ آ گئی سب کو؟
جی الحمدللہ.
اچھا جی سمیہ اختر, آپ بتائیں گی کہ اللہ
آپ لوگوں کو آواز آ رہی ہے جو لائیو براڈ کاسٹ پہ ہیں لوگ؟ اچھا جی انشاءاللہ میں آپ سے بھی ابھی پوچھتی ہوں. دیکھیں کون کون سے ادیان ایسے ہیں جن کے اندر جنگ کے اصول و ضوابط بتائے گئے ہیں؟ کون کون سے دین ایسے ہیں, کون کون سے ادیان ایسے ہیں جن کے اندر لڑائی کے اصول بتائے گئے ہیں؟
جی صرف اسلام کے اندر بتائے گئے ہیں, باقی یہود اور نصارہ میں, مطلب یہودیت میں اور نصرانیت میں تو نہیں بتائے گئے. وہ بھی جب اسلام پر تھے, یہ مطلب بعد میں انہوں نے نام رکھے ہیں اپنے, تو صرف اسلام ایک ایسا مذہب ہے جس نے جنگ کے اصول بتائے ہیں اور کسی مذہب میں نہیں.
جزاک اللہ خیرن. اچھا آپ کو پتا ہے کہ ان کے جو بائبل کے اندر جتنی دفعہ جنگ کا ذکر آیا, ہمارے تو قرآن میں قتال کا اتنا ذکر بھی نہیں آیا جتنا کہ ان کے, کون سی جگہ پہ میں پڑھ رہی تھی, کتنے 100 times قتال کا ذکر آیا ہے ان جنگوں کا. اور حالانکہ ان کے پاس کوئی ایسے ایس سچ اصول و ضوابط بھی نہیں ہیں, لیکن نام اسلام کا بگڑ جاتا ہے کیونکہ اسلام کے ماننے والوں نے اسلام کو صرف ایک جنگ, جنگ اور جنگ کا ہی میدان بنا کے رکھ لیا ہے, اور ایسے ہی نہیں کوئی اور سمجھتا. اصل میں ہم اسلام کے نام پہ جب لڑائیاں کرتے ہیں اور فساد کرتے ہیں دنیا میں اور قتل و غارت کرتے ہیں اور نام اپنا نہیں لیتے, نام اسلام کا لیتے ہیں, تو تبھی دوسرا تو یہی سمجھے گا, ایکشن اسپیک لاؤڈر دین ورڈز, رائٹ؟ تو لوگوں نے پڑھ کے تو نہیں دیکھنا کہ ان کے قرآن میں کتنا لکھا ہوا ہے یا کیا ہے. اللہ کا دین تو حق ہے, لیکن بدنام کیا ہوا ہے اس کے ماننے والوں نے کہ وہ ایسے دنیا کو پورٹری کرتے ہیں کہ سوائے اس کے کوئی چیز ہے ہی نہیں ہمارے مذہب میں. اللہ اکبر. اچھا جی اچھا اور کون ہے یہاں؟ آپ سے تو میں نے پوچھ لیا جی. شہادی آپ بتائیں گی کہ آپ صلی اللہ علیہ وسلم نے جو غزوہ بنو مستلق تھا اس میں جب ان پہ حملہ کیا تھا تو کیوں حملہ کیا تھا؟ جی میری, اچھا سوری آپ کا انمیوٹ نہیں ہوا تھا.
السلام علیکم استاد, عہد شکنی کی تھی.
جی ٹھیک ہے, عہد شکنی کی تھی اور وہاں سے پھر کیا آپ صلی اللہ علیہ وسلم نے, یعنی کیا اہم چیزیں ہوئی تھی اس عزوے میں؟
اس میں حضرت جویریہ کا نکاح ہوا تھا نبی کریم صلی اللہ علیہ وسلم,
جویریہ کا آپ صلی اللہ علیہ وسلم سے نکاح ہوا تھا. اور اس سفر کے سے واپسی میں کیا ہوا تھا؟
اس سفر سے واپسی میں پھر,
اس سفر سے واپسی میں ایک اہم واقعہ ہوا تھا,
وہ جو یعنی جو حملہ, جو قتل ہوئے تھے ان کا سارا مال.
بالکل صحیح ہے.
ہاں جی, لڑائی ہوئی تو جو حملہ ہوا تو اس کا سارا مال ان کے قبضے میں آ گیا تھا, پھر مسلمانوں نے آپس میں تقسیم کیا تھا. اور
لیکن مطلب ہے کہ اس غزوے میں واپسی میں کچھ اہم بات ہوئی تھی, سیرت میں بھی ہم نے وہ بات پڑھی تھی. غزوہ بنو مستلق سے واپسی میں میں نے آپ لوگوں کو بتایا تھا دو تین چیزیں ہوئی تھی اس کے اندر, لیکن آپ ایک بتا دیں گے جو بہت اہم ہے تاریخ کے اندر, بہت زیادہ اس کی اہمیت ہے.
وہ جو گدے والی کے گوشت حرام ہوا تھا؟
نہیں وہ نہیں, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پہ تو
اچھا وہ اس کا واقعہ ہوا تھا. ہاں واپسی پہ,
اسی اس کی واپسی میں ہوا تھا, اور منافقین نے جو لڑائی بھی کروانے کی کوشش کی تھی وہ بھی مسلمانوں کے مومنوں کے درمیان, اور آپس میں ایک دوسرے کو بلا لیا تھا کہ وہ انصار تم ادھر آؤ اور وہ مہاجرین ادھر آئیں, اور پھر وہ ایک لڑائی کا سسما ہو گیا تھا, اور آپ صلی اللہ علیہ وسلم نے بڑے مشکلوں سے اس لڑائی کو مطلب ختم کرانے کے لیے کوشش کر کے اور الگ الگ کیا تھا. تو یہ بھی اسی سے واپسی کا ایک واقعہ ہے. ٹھیک ہے, तो ये याद रखेगा कि यही वो गज़वा है जिसके वापसी पे ये हुआ था, ठीक है। और हज़रत जुवेरी आपको याद होगा, हमने बड़ी डिटेल में पढ़ा था, बहुत ज़्यादा बाबरकत अपने कबीले के लिए साबित हुई, इनकी वजह से काफ़ी सारे जो उनके कबीले के लोग कैदी बन चुके थे उनको रिहाई मिल गई थी, ठीक है। अच्छा जी, जी शाजिया नासिर आप बताएंगी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या नसीहत फरमाई थी हजरत मुआज बिन जबल को?
इनको ये नसीहत फरमाई, अस्सलाम वालेकुम वरहमतुल्लाह, इनको ये नसीहत फरमाई थी कि जब आप किसी जगह जाएं, किसी मुल्क में जब उन्हें भेजा जाता था कोई भी हुक्म देकर, तो लोगों के लिए आसानियां पैदा करने के लिए और उनके लिए दुश्वारियां ना पैदा की जाएं और लोगों के साथ नरमी की जाए, खुशखबरियां दी जाएं, उनके दिलों में नफरतें ना डाली जाएं और आपस में एक दूसरे की इताअत करो, एक दूसरे की बात मानो।
तो इससे क्या पता चलता है?
इससे ये पता चलता है कि जब किसी इस्लाम की तरफ लाया जाए या किसी का मतलब तबलीग या ऐसे अपने रवैये से ये चीज़ होती है, इस्लाम को जो हम पोर्ट्रे करते हों हमारी रवैये में होना चाहिए, हमारे हुस्ने सलूक में होना चाहिए कि हम लोगों के अंदर नफरतें ना डालें, अच्छे अंदाज में बात करें उनसे। ये इस्लाम की
लोगों को एक तो भेजा तंग ना करें, दूसरे ये जहाँ पे भी जज़ाकअल्लाह खैर, जहाँ पे भी आसानियाँ आप कर सकते हो लोगों के लिए आसानियाँ करें, यानी दो तीन रास्ते अगर आपके सामने हैं और तीनों ही जायज़ हैं, तीनों जायज़ हैं, तो इसमें आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका ये होता था कि आसानी वाला रास्ता इख्तियार करते थे, मुश्किल में खुद को डाल के और ये समझना कि हम बहुत बहादुरी का मुजाहरा कर रहे हैं ये कोई अच्छी बात नहीं है। क्या दूसरे ये कि दीन से नफरत ना दिलाई जाए, दीन को में इस तरह की तंगियां डाल के और लोगों को दीन से दूर ना किया जाए, मुतनफिर ना किया जाए, जो चीज़ें नहीं है दीन में उनको खाम खा जब ऐड करेंगे तो लोग दीन से भागेंगे, दूर होंगे, ठीक है। उनको खुशखबरियां दी जाएं, उनको अल्लाह की तरफ से जो आने वाली बशारतें वो सुनाई जाएं। अच्छा जी, तहसीन आप बताएंगी अहद और वादे में क्या फर्क होता है?
जी अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु।
अस्सलाम रहमतुल्लाहि
वबरकातुहु। जी उस्तादा, अहद का जैसे कि बताया था कि अहद ये था कि पूरी जैसे हुक्मरान किसी टीम के साथ जैसे किया जाता है, और वादा जो है वो उससे कम दर्जे में जैसे रहता है कि वो इंडिविजुअल एक इंफराद एक बंदा भी करता है। जैसे कि सर ने भी जैसे एग्जांपल दिया था कि अगर मैं कहती हूँ कि मैं कल आऊंगी और अगर वो टूट जाता है, मैं नहीं आ पाती, तो वो एक तरह का वादा होता है। और अहद अगर तोड़ा जाता है तो फिर उसको मतलब उसकी ज्यादा बड़ी सजा है अहद के तोड़ने की।
आपने कहा अहद जो है ना वो हुकूमतों में होता है, क्या मैं और आप किसी से अहद कर सकते हैं?
जी अहद बेसिकली ये भी हुकूमतों का भी है लेकिन इंडिविजुअल भी होता है, लेकिन इसको बड़े दर्जे में जैसे लिया जाता है, वादे से थोड़ा बढ़कर होता है इसका अहद का।
शाबाश, यानी अहद बहुत ज्यादा बड़ी एक बात को कहा जाता है जिसको हम अपनी जुबान में एक हम कहते हैं प्रॉमिस, और अगर एक और वर्ड आप लिख लें तो आपको ज्यादा आसानी होगी समझ आने में, कॉन्ट्रैक्ट। जब आप किसी के साथ कॉन्ट्रैक्ट कर लेते हैं तो फिर वो अहद कहलाता है। और कॉन्ट्रैक्ट आपको पता है वो एक आम बात नहीं होती, जब आप कोई कॉन्ट्रैक्ट करते हैं किसी के साथ, मिसाल के तौर पे एक कॉन्ट्रैक्ट है उसका नाम है निकाह, निकाह भी एक कॉन्ट्रैक्ट है, ठीक है, और अरबिक में इसको मीसाक भी कहते हैं, है ना। तो वो जब पक्का वादा कोई अहद होता है तो तब होता है, एक आम छोटी मोटी बातों के ऊपर, अच्छा आने के बजाने पे ये कर दूंगा वो कर दूंगा ये कह दूंगी ये काम कर दूंगी, ये इस तरह के एक जो छोटी मोटी चीज होती है, और एक वाकई कॉन्ट्रैक्ट होता है जो आप किसी, आज के वक्त में तो कॉन्ट्रैक्ट पेपर पे या उसके ऊपर यानी बाकायदा लिखे जाते हैं और फिर उनके ऊपर सिग्नेचर होते हैं, वो तो यानी वो एक पक्की बात की जाती, चाहे मुल्कों के दरमियान हो चाहे लोगों के दरमियान हो इंडिविजुअल के दरमियान हो। जी इंडिविजुअल लेवल पे भी कॉन्ट्रैक्ट होंगे बिल्कुल, क्या आप नहीं कॉन्ट्रैक्ट करते कहीं? आज तक आपने कोई कॉन्ट्रैक्ट नहीं किया? आप कॉन्ट्रैक्ट करते हैं, हम इतनी इतनी रकम आपको अदा करेंगे इतने इतने साल में, वो क्या कॉन्ट्रैक्ट नहीं है? अहद ही है वो, ठीक है। तो ये ना समझें कि वो तो अहद हमारे लिए तो है ही नहीं, वो तो हम हुकूमतें करेंगी तो फिर
हाँ जी, ऑल द टाइम इन दिस कंट्री आप किसी जगह पे रेंट ले करते हैं, आप कोई चीज बाय करते हैं, आप उस पर कॉन्ट्रैक्ट कर रहे होते हैं, आप किसी को हायर करते हैं, उस पर कॉन्ट्रैक्ट के ऊपर हायर करते हैं कि ये कॉन्ट्रैक्ट है, हम आपको इतने पैसे देंगे, आपने ये काम करने, कॉन्ट्रैक्ट ही होते हैं ना। तो इसको समझे पहले कि कॉन्ट्रैक्ट है क्या, ताकि हमें पता चले कि कॉन्ट्रैक्ट को तोड़ना क्या होता है। अब अगर कॉन्ट्रैक्ट ही नहीं समझ में आया और ये हम सोचते रहे नहीं हमारा तो इसमें कोई काम ही नहीं है, वो तो हुकूमतों का काम है, तो फिर आप कैसे इस चीज की सीवियरिटी को समझेंगे कि अगर तोड़ दिया तो फिर क्या होगा। ठीक है, तो अच्छा, अब सबसे ज्यादा जो बड़ा कॉन्ट्रैक्ट तोड़ना है वो क्या है, वो है अमन का मुआहिदा तोड़ना, जबकि क्योंकि उसके कॉन्सिक्वेंसेस बहुत बड़े हैं ना, राइट, उसके कॉन्सिक्वेंस। आप एक अमन का मुआहिदा, किसी ने अमन के साथ किसी को अमन पे किसी के साथ कॉन्ट्रैक्ट अगर किया हुआ था और वो चुपचाप अपना मुआहिदा तोड़ के और उसके अंदर इन्फिल्ट्रेट करता है या फिर उसके साथ जंग के ऊपर आ जाता है, अब दूसरा तो एक अमन से बैठा हुआ, उसको पता ही नहीं कि भाई मेरे पास जंग भी हो सकती है या कुछ, तो फिर वो है अहद को तोड़ना बहुत बड़ा, क्योंकि इसकी कॉन्सिक्वेंसेस बहुत बड़े, इसलिए ये बहुत बड़ा है। ठीक है, अच्छा जी, अब शकीला मसूद जी, आप मुझे बताएंगी कि जो अहद को तोड़ता है उसके लिए क्या सजा है, अहद को तोड़ने वाले की क्या सजा है?
अस्सलाम वालेकुम रहमतुल्लाह वबरकातुहू। अहद को तोड़ने वाले की बहुत सजा है, अल्लाह ताला अहद के बारे में पूछ सवाल हाँ, करेगा वहाँ पे।
बिल्कुल शाबाश, अहद की मसूलियत होगी बिल्कुल, और क्या
टीचर मैंने तैयारी नहीं की, मैं अभी आई हूँ।
अच्छा अच्छा, कोई मसला नहीं, ठीक है, आप ये हदीस पढ़ लेंगे तो इसमें सामने ही लिखा हुआ है। ठीक है, जज़ाकअल्लाह खैरन। अच्छा, बेहतर ही होता है कि जिन्होंने नहीं पढ़ा हो वो मुझे बता दिया करें कि हमने नहीं पढ़ा हुआ, क्योंकि इधर उधर की बातें करना सबका ही टाइम वेस्ट करते हैं। तो आप जैसे हदीस के अंदर आप देखते हैं कि अहद तोड़ने वाले को क़यामत के दिन एक झंडा दिया जाएगा। झंडा किस लिए होता है? निशानी के लिए। ये झंडा दिया जाएगा ताकि दूर से भी लोगों को पता चल जाए कि वो है जो दगाबाज था, वो है जो अहद तोड़ने वाला था। ठीक है, उसके साथ साथ झंडा होगा। ठीक है, जिल्लत की निशानी, बिल्कुल शाबाश, ये उसके उसको जलील करने के लिए, भरे मैदान में वो जलील हो रहा होगा। सही जी, ज़ाहिदा बहजान आप बताएंगी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल हर्बु खुदा, हर्ब जो है जंग जो है वो चालबाजी है, इसका क्या मतलब है?
अस्सलाम वालेकुम रहमतुल्लाह। उस्ताजा मैंने नहीं ये किया क्योंकि मेरे से ओपन ही नहीं हुई क्लास, वो लाइव नहीं आ रही थी तो मैंने लेक्चर नहीं सुना, लेकिन ये मैं हदीस तो पढ़ी है लेकिन मुझे इसका पूरा नहीं पता, मैंने अभी तक नहीं ये पूरा।
बिल्कुल, ये ऐसा करें कि ग्रुप के अंदर भी जो हमने ग्रुप बनाया हुआ है उसमें भी लेक्चर पोस्ट कर दिया करें, आप सुन लीजिएगा इंशाल्लाह ताला उसके अंदर से, इंशाल्लाह
इंशाल्लाह।
अच्छा, जी नाहिद सिद्दीकी जी, आप बताएंगी कि क्या है इसका माना के जंग चालबाजी का नाम है? जी
जंग में हम मतलब चालबाजी कर सकते हैं, जैसे उन्होंने काब बिन अशरफ को जाके, हेलो
जी 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 बताइए,
इसी तरह काब बिन अशरफ को कत्ल किया था तो उसको कहा था कि उसका सर सूंघा था, उसको मार दिया था, तो ये चालबाजी करना इस टाइप की जंग में जायज है।
सही, और भी जंगों में आप देखते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम जैसे खैबर में नॉर्थ में था लेकिन आप नॉर्थ आगे गए फिर उसके बाद साउथ की तरफ को आए, तो ये भी यानी उसको एक तरह का धोखा देना, धोखा, ये धोखा नहीं कहलाता लेकिन इसलिए क्योंकि जंग होती ही क्या है, जंग में तो दुश्मन को फतह करने की एक बात होती है, उसके अंदर ये नहीं होता कि जो है अब हम सच सच करके सामने आ रहे हैं और हम पहले बताएंगे कि हम यहाँ से आ रहे हैं और फिर ताकि तुम भी तैयारी कर लो। जंग के अंदर जैसे आपने गज़वा खंदक में देखा था कि किस तरह से एक चालबाजी की गई थी, और वो एक बेस्ट एग्जांपल है इस हदीस को समझने के लिए।
जंग है चालबाजी के नाम, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बताया था ये बात हमको।
जी जी,
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू, मैं सॉरी आपको सलाम करना भूल गई थी।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। बहुत कम लोग आए हैं, क्या बात है। ज्यादा लोग ही नहीं आए हैं तो फिर पूछा किससे जाए। अच्छा जी, अच्छा राजिया आप बताएंगी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जंग की आरजू ना की जाए, तो इसका माना क्या है कि आरजू ना की जाए, जबकि हम तो कहते हैं कि दुआओं में भी कि अल्लाह ताला शहादत की मौत अता फरमाए इस तरह से।
जी अस्सलाम वालेकुम रहमतुल्लाह। अजी सादा, मुझे तो ये बात समझ आई है कि खुद से हमें लड़ने की तमन्ना नहीं करनी चाहिए, लेकिन अगर जंग मुसल्लत हो जाए तो फिर सब्र के साथ उसका मुकाबला करना चाहिए।
जी, खुद से जंग की तमन्ना नहीं करनी चाहिए, इसका मतलब यही होता है जैसे कुछ लोग ना बहुत एक्साइटेड हो जाते हैं जब जंग की बात आती है, और जब हमारे मुल्क में भी जब इस वक्त खतरा होता है जंग का, और बहुत मीडिया के अंदर भी ऐसे हो रहा था जैसे को पता नहीं बहुत ही एक्साइटमेंट की बात है। इतने एक्साइटेड होने की जंग के लिए ज़रूरत नहीं होती है, और ना ही इस चीज़ की बहुत शौक होना चाहिए कि हाँ हो तो बड़ा मज़ा आएगा, फिर ऐसे होगा या कुछ है। ये चीज़ें, ये जंग सिर्फ तबाही का नाम है, ये कोई अच्छी चीज़ नहीं है। चाहे कोई फौज फतेहमंद भी क्यों ना हो, लेकिन नुकसान उसको फिर भी होता है, कुछ ना कुछ तो जाहिर है होता है, और दूसरी तरफ भी इंसान ही है। तो ये जंग कोई ऐसी पसंदीदा चीज़ नहीं है इस्लाम के अंदर, और इस हदीस से हमें पता चलता है कि हम जब जंगों की बातें या लड़ने मरने की बातें करते हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम ने तो जंग की आरजू को ही मकरूह फरमाया, तो फिर हम कैसे ये कह सकते हैं कि ये तो बड़ी मजे की बात है और इस तरह होना चाहिए और ऐसे जंग कर लेनी चाहिए। और कोई कई लोग तो इतने जज्बाती होते हैं कि उनको हर वक्त दिमाग पे जंग ही सवार रहती है और जंग करना बड़ा पसंद होता है कि बस जंग हो जाए किसी तरह। वो सुलह सफाई के वो डब्स नहीं होते, वो सुलह सफाई वाले अमन पसंद लोग नहीं होते, वो लोग होते हैं जो हर वक्त उनको लड़ने मरने और इस तरह की चीजों का क्रेज सा होता है या शौक होता है या क्या। We don't even realize that we are breaking ahead, so we should first find out where and when we did ahead and what are ahead in our life. बिल्कुल शाबाश, आपने इन्होंने बहुत अच्छी बात की है कि अहद जो है ना, जब हमने अहद को देखा, इस लफ्ज को वादा खिलाफी करने को, वादा खिलाफी हम करें या अहद को तोड़ने को, तो उसमें हमें बाज दफा रियलाइज भी नहीं होता कि हम अहद तोड़ रहे हैं। इस चीज की रियलाइजेशन भी करनी जरूरी है कि ये अहद था और मैं अहद तोड़ रही हूँ, मैंने ये कॉन्ट्रैक्ट किया था किसी के साथ। कॉन्ट्रैक्ट को तोड़ने नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम ने तो काफरों के साथ भी कॉन्ट्रैक्ट को पूरा किया। और हम अक्सर लोग यहाँ पे बोलते हैं कि नहीं ये तो काफिर है, इनके साथ कॉन्ट्रैक्ट की थोड़ी वो अहमियत है, वो तो हम मुसलमान के साथ करेंगे, करते किसी के साथ भी नहीं है पूरा। लेकिन ये सिर्फ हमारी एक ढोंग होता है कि हम कहते हैं नहीं नहीं इनके साथ करना तो हमारे पर यानी लाइबिलिटी नहीं है। जैसे यहूदी कहते हैं कि अगर सूद यहूदी से लेना नाजायज है, लेकिन दूसरी के साथ तो किसी के साथ लेना वो सही है। When we register in Quran class that ahead too, जब हम बिल्कुल जब हम ऐसे अहद करते हैं ना कि हाँ हम ये काम करेंगे, इसको निभाएंगे, आपने उसके साथ आप सबमिट करते वक्त एक चीज को एग्री करते हैं, I agree to this, जब आप ये करते हैं तो वो एक अहद हो गया। और जगहों पे भी जितनी, अच्छा जी अब ये मुझे कोई बताएगा कि जी राश्ता कालिया आप बताएंगी कि खवारिज कौन थे और इनकी क्या तारीख है।
जी सजा, अस्सलाम वालेकुम, आवाज नहीं आई।
अल्लाह रहमतुल्लाह, खवारिज कौन थे?
खवारिज सजा वो हरूर एक कबीला था, जो थे तो मुसलमान लेकिन मुसलमानों को ही मारते थे, और ये के जो हरूरा के इलाके की तरफ रहते थे इसलिए उनको हरूरा या खवारिज दोनों कहा जाता था। और ये जैसे आजकल भी कहते हैं दाश के खवारिज की तरह है, जो को मेरे ख्याल में जो लोगों को नाहक मारना कत्ल करना और उनका काम था ना।
अकीदा क्या था
जी
इनका, अकीदा क्या था? लोगों को मारते तो थे मगर
उनका यह था कि जो मुसलमान कोई भी मुसलमान अगर एक भी गुनाह करता है तो उसको कत्ल कर दिया जाए।
अच्छा ठीक है, थोड़ा सा मैं और इसको एक्सप्लेन करना चाहूंगी। देखें खवारिज एक तो हरूरिया जो थी ना जगह थी जहाँ से थे ये लोग, और ये मुसलमानों में एक जिसको कहते हैं ना एक्सट्रीमिस्ट, जो सही एक्सट्रीमिस्ट का वर्ड है। वैसे तो आजकल लोग किसी को भी एक्सट्रीमिस्ट कहने शुरू हो जाते हैं, कोई हिजाब लेने शुरू हो तो एक्सट्रीमिस्ट हो गई है, ऐसा नहीं है। लेकिन वो वाकई जो जिसको एक्सट्रीमिस्ट कहना चाहिए वो थे। अब ये एक्सट्रीमिस्ट लोग क्या करते थे कि कहते थे अगर किसी ने एक भी कबीरा गुनाह किया तो उसकी माफी नहीं है, मगफिरत नहीं है, वो बस जहन्नुम में जाएगा और हमेशा जहन्नुम में रहेगा, समझाए। और वो फिर लोगों को बहुत जल्दी जल्दी काफिर करार देते थे। जब किसी को काफिर करार दे देंगे तो उससे क्या होगा, लिखे पैलटॉक पे लिखे सब लोग ये बताएं, किसी को काफिर करार देने से क्या फर्क पड़ा कि कुछ उन्होंने कह दिया अगर कि काफिर है, उनके कहने से क्या होता है, ये कोई क्राइम है? वो खुद काफिर होते हैं, वो खुद तो दीन से निकल चुके थे, उनको मुसलमान नहीं कहना चाहिए क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो इस्लाम से निकल चुके थे। शाबाश, उनको मारना जायज कर देते हैं, वेरी गुड। ये बात है कि वो फिर जब किसी को कह देते हैं ना ये काफिर है, तो अब काफिर है तो बस ठीक है, अब इसको कत्ल करो। ओके, ये तो देखें ये कुफर के अंदर चला गया, या मुर्तद कह सकते हैं, मुर्तद हो गया। उसके बाद क्या है, अब उनकी तलवारों से वो बंदा महफूज नहीं रहता, फिर वो उसको मारना जायज समझ लेते हैं। अब उनके लिए उसको मारना बिल्कुल मुसलमान को मारना नहीं है, अब तो ये काफिर है, अभी तो इसको हम मारेंगे, ठीक है। अदरवाइज देखें काफिर कहने से क्या होगा, आप कहेंगे काफिर कह दे तो कहने से क्या होता है, वो तो वो बच्चे कहते थे जो ही कहता वो ही होता है, वो वाली बात नहीं है। बात ये है कि जब वो काफिर कह देते थे तो असल में उनका खून अपने ऊपर हलाल कर लेते थे, उनको मारना हलाल कर देते थे। आज भी ये चीज है कि बाज लोग दूसरों को बहुत जल्दी काफिर करार देते हैं, फलाने हैं वो तो काफिर हैं, फलां हैं वो तो काफिर हैं, वो भी काफिर वो भी काफिर, और उससे क्या होता। हमारे यहाँ बसों और इनके ऊपर भी कईयों का लिखा होता है कि ये काफिर वो काफिर वो काफिर, भाई ये काफिर कह के उसके बाद मरना मारना जायज हो गया, अल्लाह अकबर। और ये खवारिज का तरीका था, और ये जो हमारे मुल्कों में भी और जो और दुनिया में ऐसी दहशतगर्द तंजीमें हैं जब वो मुसलमानों को मारते हैं तो तब वो भी यही करते हैं कि नहीं ये तो मुसलमान ही नहीं, ये तो बस काफिर हैं, ये तो इन्हीं मुल्कों में रह रहे हैं तो ये भी उनके साथ के ही हैं, बस ख़त्म करो इनको भी। जी इसीलिए दीन के अंदर ना एतदाल होना और दीन की सही समझ होना बहुत जरूरी है। वो अपने आप को जितना बड़ा मुसलमान कहते थे ना, किसी और को नहीं समझते थे, क्योंकि वो कहते थे ये तो गुनाह कबीरा करने वाले हैं, ये तो हो ही गया जहन्नमी है, और हम कितनी जल्दी ये फतवे दे देते हैं, गुनाह कबीरा क्या सगीरा वाले को भी दे देते हैं, सगीरा कबीरा सब गुनाहों को, किसी को गुनाह करते देख ले तो है ही ऐसा, और हम सबसे बड़े वो हैं। वो यही सोचते थे ना कि हम हैं जो असल मुसलमान हैं, और ये सारे ये तो गलत हैं, ये तो सही नहीं है। अल्लाह की रहमत को बिल्कुल नहीं वो समझते थे कि कोई अल्लाह ताला माफ कर देगा या ये इससे निकल सकता है या ये तौबा कर ले, वो कहते थे बस ये जहन्नुमी है हमेशा के लिए। और ये लाइन इख्तियार करना बड़ा आसान हो जाता है जब लोग दीन में जब बहुत रिजिडिटी इख्तियार कर लेते हैं, इतनी सख्ती कि बस काफिर हो गया, बस ये जहन्नुमी है, ये ऐसे है। अभी की अल्लाह की रहमत की बातें सोचें कितनी ज्यादा है, और आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया आसानियां पैदा करो, कोई खबरियां सुनाओ, ठीक है। तो जब हार्ड लाइन इख्तियार करनी होती ना तो तब वो बंदा फिर इसी तरह खवारजी बन जाता है, और ये थिंकिंग आज भी मौजूद है बाज लोगों में। थिंकिंग से होता है ना, पहले थिंकिंग से होता है, फिर ये एक ग्रुप ही बन गया और इन्होंने बस ये यही काम शुरू कर दिए कि फिर उसके बाद फिर हम देखते हैं इन्होंने। अच्छा ये बताएं कि इन्हीं में से लोगों ने क्या किया था। जी राहत आप बताएंगी कि खवारिज में से लोगों ने क्या किया था।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, मैं अभी आई हूँ तो मुझे इतनी वैसे मेरी तैयारी भी नहीं है, आज मेरी अपॉइंटमेंट थी तो मैं चली गई थी, तो फिर अभी आई हूँ।
अल्लाह खैर याद रखे। अच्छा जी जी मरियम आप बताएंगी कि खवारिज में लोगों ने क्या किया था।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, जी उन्होंने मिल के प्लान किया था उसमें जी उन्होंने प्लान किया था हजरत अली रजी अल्लाह अन्हु हजरत माविया रजी अल्लाह अन्हु को शहीद करने का,
اور کیا اس میں کامیاب ہوئے وہ؟
جی حضرت علی رضی اللہ عنہ کا تو انہوں نے شہید کر دیا, لیکن حضرت معاویہ رضی اللہ عنہ بیمار ہو گئے تھے اور وہ فجر کی نماز میں نہیں جا سکے تھے.
شاباش, ٹھیک ہے. یعنی آپ نے دیکھا کہ انہوں نے کتنا بڑا پھر دین کو نقصان پہنچایا کہ انہوں نے حضرت علی کو شہید کر دیا تھا, اور انہی کی کچھ سازشیں تھیں کہ حضرت علی اور حضرت معاویہ کی جو جنگ ہوئی تھی اور اس کے بعد یہ لوگوں نے جنم لیا, اور انہوں نے کہا کہ ان میں سے تو کوئی ایک ہی حق پہ ہو سکتا ہے, دونوں تو نہیں حق پہ ہو سکتے. تو اگر آپ لوگوں نے ایسے جنگ بند کر دی اور آپ سمجھ رہے ہیں کہ اب چلو ٹھیک ہے دونوں ہی ٹھیک تھے اور ایسے تھا, تو یہ تو نہیں ہوگا. یہ مطلب بہت زیادہ ایکسٹریم پہ جانے والے لوگ تھے. اسی لیے آپ سب کو میں یہ نصیحت کرتی ہوں, دین کو صحیح سمجھیں, ایکسٹریمز کے اوپر جانے کی ضرورت نہیں ہے. یہ اتنے ایکسٹریم پہ چلے جانا, اتنے سختی اپنے اندر جو پیدا کر لینا, وہ صحیح نہیں ہے. جبکہ ہم یہاں پہ دیکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں, آسانیوں کی بات, آسانیوں کی بات, اور لوگوں پہ فوراً فوراً فتوے دے دینا, وہ ایسا وہ ویسا وہ ویسا, اور اس کو پھر ویسے ہی دیکھنا شروع کر دینا. ایک تو یہ اس کے اندر پرائیڈ آف پائٹی آ جاتا ہے کہ میں بڑی نیک ہوں اور دوسرے لوگ ایسے ہیں. ایک تو یہ انسان کو ویسے ہی ڈبو دینے والی چیز ہے, انا خیر من, میں اس سے بہتر. اور دوسرے یہ کہ دوسروں کے اوپر کفر کے فتوے, اس چیز کے فتوے لگا دینا, یہ صحیح چیز نہیں ہے. لوگوں کے ساتھ, لوگوں کو نفرت نہیں دلانی, لوگوں کے ساتھ ہمدردی کے جذبات. دین خیر خواہی کا نام ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا دین و نصیحہ, لوگوں کے لیے خیر خواہی والے جذبات رکھیں کہ ہم نے ان کو صحیح بات پہنچانی ہے, صحیح بات بتانی ہے. یہ بھی اس طرف کو آ جائے, یہ کیوں غلط رستے پہ, اس کے لیے دل کے اندر دکھ ہونا چاہیے, نہ کہ دوسرے کو حقیر سمجھنا یا نفرت کرنا, یہ چیز نہیں ہونی چاہیے. ٹھیک ہے. اچھا, پھر ہمارا دین عورتوں بچوں کے بارے میں کیا حکم دیتا ہے؟ جی سبحات, آپ بتائیں گی.
جی, عورتوں بچوں یا معذور کمزور ان لوگوں کو جنگ میں نہیں مارا جاتا, انلیس کہ اگر دشمن ان کو ڈھال بنا لے اور مار دیے جائیں وہ غلطی سے بغیر ارادے کے.
صحیح صحیح, شاباش. یعنی ہمارا دین عورتوں بچوں معذوروں بوڑھوں ان سب کے لیے بھی کوئی رولز دیتا ہے. آپ یہاں پہ رول دیکھ لیں کہ اس میں ایون جنگ کے موقع پہ نہیں مارا جا سکتا, تو کیا اس صورت میں مارا جا سکتا ہے معذوروں کو یا عورتیں بچے کسی جگہ پہ پتہ ہیں کہ ہیں اور وہاں جا کے کوئی پھٹ جائے, وہاں جا کے کوئی فائرنگ کر دے, وہاں جا کے ان کو ختم کر دے, جبکہ دشمن کے بھی نہیں مار سکتے, اور ہمارے یہاں تو اپنوں کو بھی مار رہے ہیں, دشمنوں کو بھی مار رہے ہیں, دوستوں کو بھی مار رہے ہیں, نہ کسی چیز کا احساس ہے کہ کوئی کافر ہے یا مسلمان ہے یا کیا ہے یا کسی کے ساتھ معاہدہ ہے یا کوئی اس چیز کا پاس نہیں ہے, کوئی لحاظ نہیں. یعنی عورتوں اور بچوں کو کوئی بھی یہ نہیں سمجھا جاتا کہ یہ عورتیں بچے ہیں اور ان کے بارے میں کیا آپ صلی اللہ علیہ وسلم نے حکم دیا ہے. اور پھر ہم نام لیتے ہیں جہاد کا, اس سے اندازہ کر لیں کہ ہمارے یہاں کیا ہے, کیا جو لوگ یہ نام لے کے کاروائیاں کرتے ہیں وہ کیا کر رہے ہیں. اچھا, اگر رات کے وقت حملہ ہو جائے. جی, اور کون ہے جس سے میں نے نہیں سوال کیا؟ تحسین, آپ بتائیں گی کہ اگر رات کے وقت حملہ ہو جائے بغیر ارادے کے.
جی, السلام علیکم رحمتہ اللہ وبرکاتہ.
اگر عورتیں, جی وعلیکم السلام, عورتیں اور بچے قتل ہو جائیں تو اس سلسلے میں کیا ہے؟
جی استاذہ, مجھے نہیں یاد آ رہا یہ والی بات, پتہ نہیں کیوں میں نے بھی تو سنی تھی کلاس رات کی.
جی آپ بتائیں گی, شازیہ ناصر, آپ بتائیں گی اگر رات کے وقت کہیں مسلمانوں نے حملہ کیا اور انجانے میں کوئی عورتیں بچے قتل ہو گئے تو اس کا کیا ہوگا؟ کیا فدیہ ادا کیا جائے گا, کیا قصاص دیا جائے گا, یا ان کی دیت دی جائے گی, یا کیا ہوگا؟
اس بارے میں کوئی مواخذہ نہیں ہوگا کیونکہ انہوں نے جان بوجھ کے نہیں کیا, اور پھر یہ بھی تو مشرکین کے ہی سائیڈ کے لوگ تھے نا.
ٹھیک ہے, یعنی ویسے تو نہیں ان کو مارنا جائز نہیں ہے, لیکن ان کیس غلطی سے ہو گیا, غلطی سے. یعنی ان کو نہیں پتا تھا, رات کا وقت تھا, کہیں عورتیں بچے تھے اور غلطی سے ایسا ہو گیا ہے, تو تب ان کو اس پہ مسلمانوں سے نہ کوئی قصاص اور نہ کوئی دیت کوئی چیز نہیں کی جائے گی, کیونکہ ایک تو غلطی کے ساتھ ہوا, دوسرے وہ انہی میں سے تھے. تو یہ اس صورت میں ہے جس صورت میں یعنی پتہ نہیں چلا, بغیر ارادے کے رات کا وقت تھا اور اس کے اندر ایسا ہوا. آپ دیکھ لیں گے کتنی کتنی باریک باتوں کو بھی کور کیا گیا ہے اس میں. ٹھیک ہے جی, اور جی نسرین آپ ہی بتائیں کہ درختوں کے کاٹنے کا اور جلانے کا کیا ہے.
درختوں کا یہ ہے کہ جیسے جی ویسے تو پھلدار درخت اور جلانا امن ہے, لیکن وہ اگر اس کو ڈال بنا رہے ہیں چھپ کے مسلمانوں کو تکلیف پہنچا رہے ہیں, پھر جلا سکتے ہیں کاٹ سکتے ہیں.
یعنی اگر وہ اس کی آڑ لے رہے ہیں اور ان کی آڑ کے اندر وہ کاروائیاں کر رہے ہیں تو تب وہ جلائے جا سکتے ہیں یا کاٹے جا سکتے ہیں. اچھا اس حدیث سے بھی ہمیں کیا پتا چلا, آپ لوگ لکھیں گے یہاں پہ ذرا. اچھا آپ لوگوں سے نہیں میں نے پوچھا, ٹھیک ہے میں ابھی پوچھتی ہوں انشاءاللہ. جی کیا پتا چلا, یہ جو جب تباہ کی جاتی ہیں کہیں بم پھاڑے جاتے ہیں کہیں ایسے کیا جاتا ہے, املاک کو نقصان پہنچایا جاتا ہے, انسانوں کو تو مارنا وہ تو بالکل ہی ناجائز ہے, وہ تو بالکل ہی کسی طرح سے اس کا ایکسکیوز نہیں دیا جا سکتا کوئی بھی کہ معصوم انسانوں کو مارا جائے, ان میں عورتیں ہیں بچے ہیں یا مرد بھی جو آپ سے نہیں لڑ رہے یا کچھ ہے ان کا کوئی تعلق واسطہ ہی نہیں ہے تو ان کو مارنا وہ تو بالکل ہی ناجائز ہے. لیکن اس کے علاوہ یہ بھی ہمارا دین ہمیں بتاتا ہے کہ جو بھی املاک ہیں یعنی بلڈنگز ہیں, کوئی ریلوے اسٹیشن ہے, کوئی جہاز ہے, کوئی ایئرپورٹ ہے, کوئی بھی چیز ہے, ان کے اندر تباہی مچانا, ان کو ختم کرنا, ان کو ان میں آگ لگانا, ان کے اندر ایسی کاروائیاں کرنا, یہ سب ناجائز ہیں. کیا اتنی واضح حدیث میں نہیں ہمیں سمجھ آتی, ان میں کوئی کنفیوژن ہے؟ اگر وہ ڈھال بناتے ہیں وہ تو ظاہری بات ہے کہ باغات میں اگر وہ چھپ کے یا پیچھے اس کے ہیں آپ وہاں تک پہنچ نہیں پا رہے, جنگ ہو رہی ہے اس کے اندر, یعنی وہ جنگ میں بھی نہیں آپ کاٹ سکتے اگر ڈھال نہیں بنا رہے تو جنگ میں بھی نہیں کاٹ سکتے نہ جلا سکتے. خیبر میں اتنے سارے درخت وغیرہ تھے کھجوروں کے, مگر ان کو نہ آگ لگائی گئی, نہ ان کو کاٹا گیا, نہ ان کو اس طرح سے کچھ کیا گیا, حالانکہ وہ لوگ قلعوں سے نہیں نکل رہے تھے. لیکن ایک صحابی نے مشورہ دیا کہ اگر ہم ان کو جلائیں گے یا ان کو کاٹیں گے تو یہ ضرور باہر آئیں گے, کیونکہ ان کی جان ان میں اٹکی ہوئی ہے ان درختوں میں. تو آپ صلی اللہ علیہ وسلم نے پھر بھی منع فرما دیا. تو اس لیے آپ سوچیں کہ یہ ہر ایک چیز کے بارے میں رولز ہمیں بتائے گئے ہیں. جی کلثوم آپ بتائیں گی کہ مال غنیمت کے بارے میں جو احادیث ہیں ان میں ایک پیغمبر حضرت یوشع کے بارے میں آتا ہے کہ انہوں نے غزوہ کیا تھا اور اس میں مال غنیمت میں چوری ہو گئی تھی, ان کو کیسے پتہ چلا تھا کہ چوری ہو گئی ہے؟
جی السلام علیکم ورحمۃ اللہ. جی کیونکہ اس زمانے میں یہ ہوتا تھا کہ آگ آتی تھی آسمان سے اور اگر وہ جلا دیتی تھی اس کو تو اس سامان کو, تو اس سے پتہ چلتا تھا کہ یہ اس کی قبولیت کا, تو چونکہ وہاں پر یہ اس طرح ہو رہا تھا کہ وہ آگ نہیں اس کو وہ لگ رہی تھی, تو اس وجہ سے پھر کہا گیا تھا کہ یہ یعنی کسی نے مال غنیمت میں سے چوری کی ہے.
ٹھیک ہے ٹھیک ہے, یعنی ان کو تب جا کے پتہ چلا, ایسا نہیں کہ ان کو کوئی غیب کا علم تھا پیغمبر کو جزاک اللہ خیر, ان کے ان کو ایسا نہیں تھا کہ کوئی غیب کا علم تھا, بلکہ کیا ہوا تھا کہ آگ نہیں آ رہی تھی اس کو جلانے کے لیے, اور یہ ایک نشانی ہوتی تھی. آپ نے حابیل اور قابیل کی اس میں قربانی میں بھی پڑھا ہوگا کہ حابیل کی قربانی کو آگ کھا گئی لیکن قابیل کی قربانی کو آگ نے نہیں کھایا, جب نہیں آگ کھائے گی اس کا مطلب ہے یہ قبول نہیں ہے, تو مال غنیمت پڑا ہوا ہے اور آگ نہیں اس کو کھا رہی, یعنی آئی ہے لیکن جلایا نہیں ہے اس کو, تو اس سے پتا چل گیا تھا کہ اس میں کوئی مسئلہ ہے. تو تب انہوں نے یہ پوچھا تھا کہ کون ہے جس نے اس کے اندر سے چوری کی ہوئی ہے. اچھا اب میں نے جن سے نہیں پوچھا, شہناز آپ سے نہیں میں نے پوچھا؟ اچھا अच्छा ये बताएंगे कि कैसे फिर उन्होंने इस चीज का पता लगाया, क्या क्या तरीका कार उन्होंने इसका पता लगाने के लिए किया था? ये अनम्यूट नहीं हो रहा, ये अनम्यूट करें जरा इनका नंबर, फॉर सम रीजन आपका नंबर अनम्यूट नहीं हो रहा।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू उस्ताद।
वालेकुम सलाम रहमतुल्लाहि व बरकातहू। जी
जी फिर क्योंकि वो लोग जो थे उनमें से अच्छा वो नबी जो थे उन्होंने बताया कि हर कबीले में से एक आदमी आकर मेरे हाथ पे बैत करे, तो उसी से पता चला कि मतलब जिसने चोरी की है तो उनका पता चलेगा। तो इस तरह क्या हुआ, उन्होंने तो दो तीन आदमी आए और उन्होंने मतलब वो गाय का सर जो था वो सोने के बराबर उन्होंने जो चोरी की थी वो लाया, तो फिर उसके बाद उन्होंने जो माल गनीमत में से चोरी की थी तो वो जल गया, यानी उनका माल गनीमत कबूल हुआ।
सबसे पहले तो उन्होंने जब कहा कि किसी ने चोरी की है तो उन्होंने बैत लेने के लिए कहा था कि बैत ली जाए मेरे हाथों से, और जब बैत करने के लिए एक आदमी आया तो उसका हाथ उनके हाथ के साथ चिपक गया, हाथ ही उतर रहा था, फिर उनको पता चला कि कबीले वालों ने तो फिर उसके बाद कबीले वालों का भी दूसरे कबीले की उसी कबीले के दूसरे अफराद को बुलाया गया तो उनके भी हाथ चिपक गए, उससे कंफर्म हो गया कि चोरी इन्होंने ही की है।
जी 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 वो मैं बात भूल गई जी, ये
ठीक है। अच्छा जी जी कुलसुम आप बताएंगी कि माले गनीमत के बारे में क्या अल्लाह ताला का कानून है पिछली उम्मतों में और इस उम्मत में?
जी अस्सलाम वालेकुम, आपने क्या पूछा सवाल?
माले गनीमत के बारे में क्या कानून है अल्लाह ताला का पिछली उम्मतों में और इस उम्मत में?
पहली उम्मतों में तो ये नहीं था हलाल, लेकिन इस उम्मत के लिए अल्लाह ताला ने माल गनीमत को हलाल किया ना।
तो माल गनीमत क्या होता
है? जो जंग करने के बाद जो सामान आपको मिलता है उसमें कुछ भी हो सकता है, जो भी मिलता है उसको माल गनीमत कहते हैं ना।
सही सही शाबाश। अच्छा नाज़रीन आप बताएंगी कि ये पैगंबर ने सूरज को रुकने का क्यों कहा कि सूरज रुक जाए अपनी जगह पे? जी नाज़नीन है यहाँ पे या नहीं? जी नाज़नीन शी इज नॉट। अच्छा ठीक है राजिया आप बताएंगी कि उन्होंने सूरज को रोकने का क्यों कहा कि सूरज रुक जाए?
जी सलाम करला साधु, इसलिए कहा था कि उस जमाने में रातों में जंगें नहीं हुआ करती थी।
सही सही। और वो उन जंग को वो करना चाह रहे थे कि ये जंग मुकम्मल हो जाए, उसके लिए फिर उन्होंने कहा था सूरज को कि वो रुक जाए। ठीक है शाबाश। अच्छा
जी साधु मैं आ गई हूँ फोन पे।
अच्छा ये मुझे बताएंगी आपके दो तरीके कौन से हैं माले गनीमत को डिवाइड तकसीम करने के, दो तरीके बताइए।
जी माले गनीमत की तकसीम करने के दो तरीके, एक तो जो है वो खुमुस निकाल के फिर दूसरा माल तकसीम कर दिया जाए सबके अंदर बराबर बराबर, और दूसरा ये है कि किसी एक को या किसी दो चार अपनी कार की जो अपनी स्किल्स वो अच्छा उन्होंने जो परफॉर्मेंस दी उसकी वजह से थोड़ा बहुत ज्यादा भी हुक्मरान जो है वो दे सकता है।
और दूसरा तरीका,
दूसरा है कि इक्वल दे सबको, और खुमुस तो जो है वो माले गनीमत के लिए रखा जाए और जो बचा है फिर उनमें से सबको इक्वल दे, और दूसरा तरीका के अगर किसी को ज्यादा वो देना चाहे तो वो भी। हाँ दूसरा तरीका जिसने जिसको मारा है, नहीं नहीं जिसने जिसको मारा है उसका उसकी सारी प्रॉपर्टी वो रख सकता है, मतलब उसकी जो भी जंग में चीजें हैं वो रख सकता है।
जी जी दूसरा तरीका वो नहीं है कि ज्यादा देने वाला।
जी जी
वो उसी का है, पहले ही तरीके में माले गनीमत में से पांचवा हिस्सा बैतुल माल में जाएगा, वो माले गनीमत जिसको आप कह रही ना वो बैतुल माल का हिस्सा है।
जी जी
باقی فور حصے جو ہیں وہ جتنے بھی جنگ کرنے والے ہیں ان میں مجاہدین میں تقسیم ہوگا, اور گھوڑے اور اونٹ والے کو ڈبل ملے گا, ٹھیک ہے, کیونکہ ان کے وہ اپنی سواریاں بھی ساتھ لے کر آئیں, کیونکہ اس وقت پیڈ آرمیز نہیں ہوا کرتی تھی, اور اگر حکمران جس کو چاہے گا زیادہ بھی دے سکتا ہے. اور دوسرا طریقہ کیا ہے, جس نے جس کو مارا اس کا مال وہ لے لے گا. یہ دو طریقے ہیں جو آپ کو پتا ہونے چاہیے کہ کون کون سے دو طریقے مال غنیمت کی تقسیم کرنے کے. آپ لوگوں سے میں کہوں گی, ایک تو کم لوگ آتے ہیں اس کے اندر, دوسرے یہ ہے کہ آپ لوگ تیاری نہیں کر کے آتے. مجھے نہیں لگتا کہ آپ لوگ پڑھ کے آتے ہیں سوائے چند ایک لوگوں کے. تو اس کو پلیز ریویو سے پہلے تھوڑا سا ایک دفعہ دیکھ لیا کریں. بالکل ہمارے ذہنوں سے نکل جاتا ہے, پھر ہم ادھر ادھر کے سوچتے ہیں. مجھے پتا چل جاتا ہے جو لوگ بکس میں دیکھ دیکھ کے ڈھونڈنے کی کوشش کر رہے ہوتے ہیں کہ کیا ہے آنسر اس وقت, تو وہ نہیں. آپ بک بند کر کے آپ کو جواب دینے کے قابل ہونا چاہیے. صرف میں جو آپ کو حدیث بتا رہی تھی وہ صرف اس لیے ہوتی کہ آپ کو پتا چلے کہ اس حدیث کے کانٹیکسٹ میں آپ بتائیں, لیکن یہ نہیں ہوتی کہ آپ اس کے اندر سے ریڈنگ کریں. یہاں آپ کبھی آگے جا رہے ہیں, کبھی پیچھے جا رہے ہیں, کبھی کہیں سے جواب دے رہے ہیں, کبھی کہیں سے دے رہے ہیں, اور آپ کی تیاری نہیں ہے تو مجھے بتا دیں کہ ہم نے نہیں پڑھا. صرف وہ لوگ جواب دے سکتے ہیں یہاں پہ جنہوں نے پڑھا ہو, لیکن ادھر ادھر کے جواب نہ دیں, صرف خام خواہ کا ٹائم ویسٹ ہوتا ہے, ٹھیک ہے. اور مجھے بھی پتہ چلنا چاہیے کہ کون سے لوگ پڑھ کے آتے ہیں اور کون سے لوگ نہیں پڑھ کے آتے ہیں, ٹھیک ہے. آج کلاس نہیں ہوگی, آج سر کی کچھ مصروفیت تھی. انشاءاللہ تعالی نیکسٹ منڈے کو پہلے ہم ریویو کریں گے, پھر اس کے بعد پھر انشاءاللہ تعالی کلاس ہوگی, ٹھیک ہے. آج تک کا ہمارا ریویو بلکہ اب تو ضرورت ہی نہیں ہے میرے خیال میں, کیونکہ ہم نے تو پورا الحمدللہ مکمل کر لیا, ٹھیک ہے. پھر نیکسٹ ویک میں پھر ہم ریویو نہیں کریں گے, اور اس کے بعد کے ویک میں بھی نہیں کریں گے. کون سی دونوں ڈیٹس بن گئی ہیں یہاں پہ لکھ دیں. اوکے, ہمارا الحمدللہ ریویو مکمل ہو چکا, آج ہمیں کافی ٹائم ملا تو ہم نے یہ کر لیا. تو پھر آپ 12:30 پہ انشاءاللہ سیدھے مکسلر پہ ہی جوائن کریں گے, نیکسٹ ویک بھی اور اس کے بعد والے ویک بھی, ٹھیک ہے. انشاءاللہ ہوتا ہے, انشاءاللہ آپ پریپیئرڈ آئیں گے. الحمدللہ, جزاک اللہ خیرن کثیرہ. 10th اور 17th کو نہیں کریں گے ریویو, اس کے بعد پہ انشاءاللہ تعالی منڈے کو ہم کریں گے. اور پھر آپ لوگ پلیز پریپیئرڈ آئیے گا. جزاکم اللہ خیرن کثیرہ. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. جی آپ پوچھ رہے ہیں کہ ٹیسٹ کب ہوگا. اچھا, ہمارا اب ٹیسٹ کون سا رہتا ہے, کتاب القسامہ کا ہو چکا ہے نا, کتاب القسامہ کا ہو چکا ہے, نہیں ہوا. اچھا پتا نہیں مجھے, اچھا کتاب الایمان تک ہوا تھا, مجھے ایسے لگا کہ کتاب القسامہ بھی ہو گیا. ٹھیک ہے, پھر کتاب القسامہ اور کتاب الحدود, آسان ہے دونوں تو, اور کتاب الاقضیہ, یہ تینوں ہم کر لیتے ہیں, ٹھیک ہے. تین چیپٹر. اچھا, ان تین چیپٹرز کا میں آپ کو بتاتی ہوں کہ کب ہوگا انشاءاللہ تعالی. مئی 1st کو کر لیں. کتاب اللقطا نہیں کری میں نے, ہاں کتاب اللقطا بھی کر لیں. تو یہ چار چیپٹر چھوٹے چھوٹے تو ہیں, بالکل 1st May کو کر لیں. قسامہ سے لے کے لقطا تک, بالکل کتاب القسامہ سے لے کے لقطا تک, لقطا تک, صحیح ہے. سب کو پتا چل گیا, یہ گروپ میں بھی لکھتے ہیں تاکہ سب کو معلوم ہو جائے. قسامہ سے لقطا تک انشاءاللہ تعالی 1st May کو آپ کا ٹیسٹ ہوگا. آ رہا نیکسٹ, اب ریویو 24th کو ہوگا. تو نیکسٹ ٹو کلاسز میں ریویو نہیں کریں گے پھر ہم, تو کیونکہ اگلی کلاس میں ضرورت نہیں ہے, اس کے بعد میں اویلیبل نہیں ہوں, تو اس کے بعد 24th کو انشاءاللہ ہم ریویو کر لیں گے, اور 1st May کو پھر آپ کا ٹیسٹ ہوگا. ابھی سے آپ لوگ تیاری شروع کر دیں, ٹھیک ہے. انشاءاللہ آپ کو کافی ٹائم بھی مل رہا ہے, اور اتنی آج تو کلاس بھی نہیں ہوئی ہے, تو کچھ آگے کرنے کا بھی نہیں ہے آپ کا اس ویک میں, ٹھیک ہے. جزاکم اللہ خیرن کثیرہ. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.